Sachai ka badsha al masih ki peshi Yohanna ki injil 18 pehli ayat se lekar 19ve bab aur 16ve ayat tak Isa masih janta tha ke jald hi mujhe giraftar kiya jayega ab usne dua karke apne shagirdon ko khuda bab ke support kar diya tab wo apne shagirdon ke sath nikla اور وادی قدرون کو پار کر کے ایک باغ میں داخل ہوا یہودہ اسکریوتی تو رہنما اماموں کے پاس جا چکا تھا تاکہ عیسیٰ مسیح کو پکڑنے میں ان کی مدد کرے رہنما اماموں اور فریسیوں نے یہودہ کو رومی فوجوں کا دستہ اور بیت المقدس کے کچھ پہرے دار دیے تھے اب یہ مشالیں لالٹن اور ہتھیار لیے باغ میں پہنچے عیسیٰ مسیح کو معلوم تھا کہ اسے کیا پیش آئے گا اس نے نکل کر ان سے پوچھا تم کس کو ڈھونڈ رہے ہو انہوں نے جواب دیا عیسیٰ ناصری کو وہ بولا میں ہی ہوں یہ سن کر سب پیچھے ہٹ کر زمین پر گر پڑے کیا وہ اپنے شاگردوں کے ساتھ ان پر ٹوٹ پڑے گا یا کیا وہ انہیں شاپ دے کر بھسم کرے گا ایک اور بار عیسیٰ مسیح نے ان سے سوال کیا تم کس کو ڈھونڈ رہے ہو انہوں نے جواب دیا عیسیٰ ناصری کو اس نے کہا میں تم کو بتا چکا ہوں کہ میں ہی ہوں اگر تم مجھے ڈھونڈ رہے ہو تو ان کو جانے دو اس نے یہ کیوں فرمایا کہ ان کو جانے دو وہ اچھا چرواہا ہے جو اپنی بھیڑوں کی بڑی فکر کرتا ہے پترس کے پاس تلوار تھی اب اس نے اسے میان سے نکال کر امام اعظم کے غلام کا دہنا کان اڑا دیا لیکن عیسیٰ مسیح نے پترس سے کہا تلوار کو میان میں رکھ کیا میں وہ پیالہ نہ پیوں جو باپ نے مجھے دیا ہے پیالہ پینے سے وہ کیا کہنا چاہتا ہے جو ہو رہا ہے وہ خدا باپ کی طرف سے ہے وہی یہ تلخ پیالہ پلا رہا ہے دوسری انجیلوں سے ہم جانتے ہیں کہ عیسیٰ مسیح نے غلام کو شفا دی اسے اس کی بھی فکر رہی جتنا مسیح کا جواب حلیم تھا اتنا پترس کا رویہ سخت تھا اس نے دشمن کو دیکھ کر کیا کیا اس نے تلوار چلا کر غلام کا کان اڑا دیا اسے ابھی تک سمجھ نہیں آئی تھی کہ صلیب کی یہ راہ عیسیٰ مسیح کے لیے مقرر ہی تھی اب تک پترس زبردستی خدا کی بادشاہی لانا چاہتا تھا لیکن انسان خدا کی بادشاہی نہیں لا سکتا پھر عیسیٰ مسیح کے مخالفوں نے اسے باندھ لیا پہلے وہ اسے حنہ کے پاس لے گئی حنہ اس سال کے امام اعظم کائفہ کا سسر تھا پترس نے ہمت نہ ہاری وہ شیر کے منہ میں جانے کو بھی تیار تھا اب وہ کسی اور شاگرد کے ساتھ عیسیٰ مسیح کے پیچھے ہو لیا یہ شاگرد امام اعظم کا جاننے والا تھا اس لیے وہ عیسیٰ مسیح کے ساتھ امام اعظم کے صحن میں داخل ہوا پترس باہر دروازے پر کھڑا رہا پھر امام اعظم کا جاننے والا شاگرد دوبارہ نکل آیا اس نے گیٹ کی نگرانی کرنے والی عورت سے بات کی تو اسے پترس کو اپنے ساتھ اندر لے جانے کی اجازت ملی لیکن پترس کو دیکھ کر نوکرانی نے پوچھا تم بھی اس آدمی کے شاگرد ہو کہ نہیں پترس نے جواب دیا نہیں میں نہیں ہوں استاد نے پیش گوئی کی تھی کہ تو تین بار میرا انکار کرے گا انکار کرنے کی کیا وجہ تھی کیا پترس ڈرپوک تھا پترس ڈرپوک نہیں تھا اس صحن میں جانے سے پترس جان پر کھیل رہا تھا اس کے لیے وہ جھوٹ بولنے کے لیے بھی تیار تھا لیکن کیا سچے شاگرد کو کبھی جھوٹ بولنے کی اجازت ہے نہیں جو سچے اور وفادار چرواہے کی بھیڑ ہے उसका झूठ बोलना कभी नहीं जचता। ठंड थी, इसलिए गुलामों और पहरेदारों ने लकड़ी के कोयलों से आग जलाई। अब वो उसके पास खड़े ताप रहे थे। पत्रस भी उनके साथ खड़ा ताप रहा था। इतने में इमाम आजम हन्ना ईसा मसीह की पूछगछ करके उसके शागिर्दों और तालीम के बारे में तफ्तीश करने लगा। ये मजहबी रहनुमा ईसा मसीह की पूछगछ क्यों करने लगे? ये कोई ना कोई बहाना ढूंढ रहे थे ताकि सजाए मौत का फैसला कर सकें। उन्हें सच्चाई की परवाह नहीं थी। ईसा मसीह बोला, मैंने दुनिया में खुलकर बात की है। मैं हमेशा यहूदी इबादत खानों और बैतुल मुकद्दस में तालीम देता रहा, वहां जहां तमाम यहूदी जमा हुआ करते हैं। पोशीदगी में तो मैंने कुछ नहीं कहा। आप मुझसे क्यों पूछ रहे हैं? उनसे दरियाफ्त करें जिन्होंने मेरी बातें सुनी हैं। उनको मालूम है कि मैंने क्या कुछ कहा है। तब एक पहरेदार ने ईसा मसीह के मुंह पर थप्पड़ मार कर कहा, क्या यह इमाम आजम से बात करने का तरीका है जब वो तुमसे कुछ पूछे? ईसा मसीह ने जवाब दिया, अगर मैंने बुरी बात की है तो साबित कर, लेकिन अगर सच कहा तो तूने मुझे क्यों मारा? अपने जवाब से ईसा मसीह ने किस चीज पर जोर दिया? अपने जवाब से उसने अपनी बातों की सच्चाई पर जोर दिया। वो तो सच्चा चरवाहा है जिसे सच्चे बाप से भेजा गया है। उसमें झूठ नहीं है, न वो किसी में झूठ बर्दाश्त कर सकता है, न उसे पतरस का झूठ न यहूदी रहनुमाओं की टेढ़ी मेढ़ी सियासत पसंद थी। मौत के सामने भी वो ना दाएं ना बाएं तरफ हिला। सच बोलना और वफादारी, ऐसी कीमती चीजें आजकल कहाँ पाई जाती हैं? क्या आप में उसकी सच्चाई है? फिर हन्ना ने ईसा मसीह को बंदी हुई हालत में इमाम आजम कायफा के पास भेज दिया। इमाम आजम कायफा के साथ यहूदी अदालत आलिया के बुजुर्ग भी बैठे थे। असल अदालत यही थी। पत्रस अब तक आग के पास खड़ा ताप रहा था। इतने में दूसरे उससे पूछने लगे, तुम भी उसके शागिर्द हो के नहीं? लेकिन पत्रस ने इनकार किया, नहीं, मैं नहीं हूं। लगता नहीं कि पत्रस महसूस कर रहा था कि उससे गलती हो रही है। शायद वो दिल में फख्र भी कर रहा था कि मैं अब तक इस खतरनाक जगह में खड़ा हूं। फिर इमाम आजम का एक गुलाम बोल उठा, जो उस आदमी का रिश्तेदार था जिसका कान पत्रस ने उड़ा दिया था। क्या मैंने तुमको बाग में उसके साथ नहीं देखा था? पत्रस ने एक बार फिर इनकार किया और इनकार करते ही मुर्ग की बांग सुनाई दी। अब पत्रस को ईसा मसीह की बात याद आई और वो निकल कर खूब रो पड़ा। पत्रस क्यों रो पड़ा? अचानक उसे ईसा मसीह की बात याद आई कि तू मुझे जानने से इनकार करेगा। उसने एकदम अपनी झूठी हालत महसूस की। उसे इसका एहसास हुआ कि उस्ताद की पाक सच्चाई और वफादारी मुझ में नहीं है। मैं उसकी सच्चाई की राह पर चलने में फेल हो गया हूं। पत्रस हथियार डालकर मान गया कि मेरी हर कोशिश बेफायदा, सिफर के बराबर है। पत्रस ने हथियार क्यों डाल दिए? पहले वो समझता था कि मैं उस्ताद का बेहतरीन शागिर्द हूं, सब कुछ मेरे काबू में है और उस्ताद मुझ पर पूरा भरोसा रख सकता है। मैं ही उसकी बादशाही लाऊंगा, मैं ही उसका सबसे बड़ा वजीर बन जाऊंगा। लेकिन अब ये ख्याल एकदम गलत साबित हुआ। पत्रस के बारे में हम क्या सीख सकते हैं? जो शागिर्द बनना चाहता है, जरूरी है कि वो पहले अपने तमाम हथियार डाल दे। पहले वो मान ले कि मुझसे कुछ नहीं हो सकता, ना मैं ईसा मसीह की मदद करने लायक हूं ना अपनी ही ताकत से अपनी नजात पा सकता हूँ। एक ही है जो मेरी मदद कर सकता है, वो जो गुनाह और मौत पर फतह पाकर जी उठा है। पत्रस ने एकदम पहचान लिया कि मेरी अपनी सच्चाई और वफादारी खोखली सी है। ऊंची दुकान फीका पकवान वाली बात है, और अब मैंने उस्ताद को जानने से इनकार भी किया है। क्या वो कभी मुझे माफ करेगा?
यहूदी बुजुर्गों ने ईसा मसीह को सजाए मौत के लायक करार दिया। फिर वो कैदी को अपने साथ लेकर रोमी गवर्नर के महल बनाम प्रेटोरियम के पास पहुंच गए। यहूदी बुजुर्गों ने ईसा मसीह को सीधा सजाए मौत क्यों ना दी? यहूदियों को सजाए मौत देने की इजाजत नहीं थी, सिर्फ रोमी गवर्नर पिलातुस को ये इख्तियार था। अब सुबह हो चुकी थी। चूंकि यहूदी फसा की ईद के खाने में शरीक होना चाहते थे, इसलिए वो महल में दाखिल ना हुए, वरना वो नापाक हो जाते। इसलिए पिलातुस निकलकर उनके पास आया और पूछा, तुम इस आदमी पर क्या इल्जाम लगा रहे हो? उन्होंने जवाब दिया, अगर ये मुजरिम ना होता तो हम इसे आपके हवाले ना करते। पिलातुस ने कहा, फिर इसे ले जाओ और अपनी शरई अदालतों में पेश करो। लेकिन यहूदियों ने एतराज किया, हमें किसी को सजाए मौत देने की इजाजत नहीं। तब पिलातुस फिर अपने महल में गया। वहां से उसने ईसा मसीह को बुलाया और उससे पूछा, क्या तुम यहूदियों के बादशाह हो? ईसा मसीह ने पूछा, क्या आप अपनी तरफ से ये सवाल कर रहे हैं या औरों ने आपको मेरे बारे में बताया है? पिलातुस ने जवाब दिया, क्या मैं यहूदी हूं? तुम्हारी अपनी कौम और रहनुमा इमामों ही ने तुम्हें मेरे हवाले किया है। तुमसे क्या कुछ सरजद हुआ है? ईसा मसीह ने फरमाया, मेरी बादशाही इस दुनिया की नहीं है। अगर वो इस दुनिया की होती तो मेरे खादिम सख्त जिद्दोजहद करते ताकि मुझे यहूदियों के हवाले ना किया जाता, लेकिन ऐसा नहीं है। अब मेरी बादशाही यहाँ की नहीं है। यूहन्ना की अंजील 18 आयत 36। क्या ईसा मसीह की बादशाही इस दुनिया की है? नहीं, उसकी बादशाही खुदा की बादशाही है। पिलातुस ने कहा, तो फिर तुम वाकई बादशाह हो? ईसा मसीह ने जवाब दिया, आप सही कहते हैं, मैं बादशाह हूं। मैं इसी मकसद के लिए पैदा होकर दुनिया में आया कि सच्चाई की गवाही दूं। जो भी सच्चाई की तरफ से है वो मेरी सुनता है। यूहन्ना की अंजील 18 आयत 37। ईसा मसीह किस मकसद के लिए दुनिया में आया? वो सच्चाई की गवाही देने दुनिया में आया। ये किस किस्म की सच्चाई है? सच्चाई एक ऐसी चीज है जो ठोस है, जो कभी मिटाई नहीं जा सकती। ये सच्चाई क्यों ठोस है? इसलिए कि ये खुदा की मोहब्बत भरी वफादारी है। इसी वफादारी ने बर्दाश्त ना किया कि हम बर्बाद हो रहे हैं, इसलिए उसने अपना फर्जंद इस दुनिया में भेज दिया ताकि वो अपनी जान गुनाहगार इंसान की खातिर कुर्बान करे। और यही ठोस वफादारी उसके फर्जंद में भी पाई जाती है। वो सच्चाई यानी मोहब्बत भरी वफादारी का बादशाह है। ईसा मसीह पहले कह चुका था कि मैं अच्छा चरवाहा हूं। सच्चाई का ये बादशाह अच्छा चरवाहा है। ये वो चरवाहा है जो अपनी खोई हुई भेड़ों के पीछे चल पड़ता है ताकि उन्हें बचाए रखे। ये वही चरवाहा है जो अपनी भेड़ों की खातिर अपनी जान भी देता है। ईसा मसीह का क्या मतलब है कि जो भी सच्चाई की तरफ से है वो मेरी सुनता है? जो ईसा मसीह पर ईमान लाए वो इस शाही चरवाहे की भेड़ बन जाता है और वो उसकी सुनता है। اب سے وہ مسیح کی الہی بادشاہی کا شہری ہے۔ بے شک وہ اس دنیا میں بستے ہوئے اپنے گھرانے اور ملک کا ذمہ دار رکن رہتا ہے، لیکن اسے معلوم ہے کہ یہ دنیا میرا حقیقی گھر نہیں ہے، میں دنیا میں اجنبی اور مسافر ہوں۔ ہم کیوں مسافر ہیں؟ ہم اس لیے مسافر ہیں کہ ہم سچائی کے چرواہے کی بھیڑے ہیں۔ یہ سچائی اور دنیا کا جھوٹ آپس میں میل نہیں کھاتے، اسی لیے ہمارا گھر اس دنیا میں کبھی نہیں ہو سکتا۔ پیلاتوس نے پوچھا، سچائی کیا ہے؟ پیلاتوس سیاستدان تھا، اس کے نزدیک سچائی کی کوئی قدر نہیں تھی۔ طاقت اور پیسے سے کام چلتا تھا، اور یہ پانے کے لیے ہر چال چلتی تھی، بالکل آج کی سیاست کی طرح۔ اسے اس محبت بھری وفاداری سے کوئی مطلب نہیں تھا۔ پھر وہ دوبارہ نکل کر یہودیوں کے پاس گیا۔ اس نے اعلان کیا، مجھے اسے مجرم ٹھہرانے کی کوئی وجہ نہیں ملی، لیکن تمہاری ایک رسم ہے جس کے مطابق مجھے عید فصح کے موقع پر تمہارے لیے ایک قیدی کو رہا کرنا ہے۔ کیا تم چاہتے ہو کہ میں یہودیوں کے بادشاہ کو رہا کر دوں؟ لیکن جواب میں لوگ چلانے لگے، نہیں، اس کو نہیں، بلکہ برابا کو۔ برابا ڈاکو تھا۔ پھر پیلاتوس نے عیسیٰ مسیح کو کوڑے لگوائے۔ فوجیوں نے کانٹے دار ٹہنیوں کا ایک تاج بنا کر اس کے سر پر رکھ دیا۔ انہوں نے اسے ارغوانی رنگ کا لباس بھی پہنایا۔ پھر اس کے سامنے آ کر وہ کہتے، اے یہودیوں کے بادشاہ، آداب، اور اسے تھپڑ مارتے تھے۔ ایک بار پھر پیلاتوس نکل آیا اور یہودیوں سے بات کرنے لگا، دیکھو، میں اسے تمہارے پاس باہر لا رہا ہوں تاکہ تم جان لو کہ مجھے اسے مجرم ٹھہرانے کی کوئی وجہ نہیں ملی۔ پھر عیسیٰ مسیح کانٹے دار تاج اور ارغوانی رنگ کا لباس پہنے باہر آیا۔ پیلاتوس نے ان سے کہا، لو، یہ ہے وہ آدمی جو سچائی کا بادشاہ تھا۔ اس کے زخموں سے خون ٹپک رہا تھا، جو اکیلا ہی انسان کو نجات دے سکتا تھا۔ اسے بدترین مجرم کی طرح پیش کیا گیا تھا، جو ہر کھوئی ہوئی بھیڑ کی کھوج میں رہتا تھا۔ اسے پاؤں تلے کچلا گیا تھا۔ اسے دیکھتے ہی رہنما امام اور ان کے ملازم چیخنے لگے، اسے مسلوب کریں، اسے مسلوب کریں۔ پیلاتوس نے ان سے کہا، تم ہی اسے لے جا کر مسلوب کرو، کیونکہ مجھے اسے مجرم ٹھہرانے کی کوئی وجہ نہیں ملی۔ یہودیوں نے اصرار کیا، ہمارے پاس شریعت ہے، اور اس شریعت کے مطابق لازم ہے کہ وہ مارا جائے، کیونکہ اس نے اپنے آپ کو اللہ کا فرزند قرار دیا ہے۔ اب یہودی رہنما اصلی الزام پر اتر آئے تھے۔ وہ کیا تھا؟ الزام یہ تھا کہ وہ اپنے آپ کو اللہ کا فرزند سمجھتا ہے۔ یہ سن کر پیلاتوس مزید ڈر گیا۔ وہ کیوں ڈر گیا؟ اس نے سوچا، اگر عیسیٰ مسیح اپنے آپ کو اللہ کا فرزند سمجھتا ہے تو ایسا نہ ہو کہ وہ میرے خلاف کوئی جادو ٹونا کرے۔ دوبارہ محل میں جا کر اس نے عیسیٰ مسیح سے پوچھا، تم کہاں سے آئے ہو؟ لیکن عیسیٰ مسیح خاموش رہا۔ پیلاتوس نے اس سے کہا، اچھا، تم میرے ساتھ بات نہیں کرتے؟ کیا تمہیں معلوم نہیں کہ مجھے تمہیں رہا کرنے اور مسلوب کرنے کا اختیار ہے؟ عیسیٰ مسیح نے جواب دیا، آپ کو مجھ پر اختیار نہ ہوتا اگر وہ آپ کو اوپر سے نہ دیا گیا ہوتا۔ اس وجہ سے اس شخص سے زیادہ سنگین گناہ ہوا ہے جس نے مجھے دشمن کے حوالے کر دیا ہے۔ یوحنا کی انجیل 19:11۔ پیلاتوس کو کس سے اختیار ملا تھا؟ اسے خدا سے اختیار ملا تھا۔ عیسیٰ مسیح فرماتا ہے کہ پیلاتوس سے زیادہ قصوروار کوئی اور ہے۔ وہ کون ہے؟ وہ جس نے اسے دشمن کے حوالے کر دیا ہے وہ کون تھا؟
یہودہ اسکریوتی بھی اور وہ تمام یہودی بزرگ بھی جنہوں نے اسے پکڑ کر گورنر کے حوالہ کر دیا۔ اس کے بعد پیلاطس نے اسے آزاد کرنے کی کوشش کی، لیکن یہودی چیخ چیخ کر کہنے لگے، اگر آپ اسے رہا کریں تو آپ رومی شاہنشاہ قیصر کے دوست ثابت نہیں ہوں گے۔ جو بھی بادشاہ ہونے کا دعویٰ کرے وہ شاہنشاہ کی مخالفت کرتا ہے۔
اس طرح کی باتیں سن کر پیلاطس عیسی مسیح کو باہر لے آیا، پھر وہ جج کی کرسی پر بیٹھ گیا۔ اس جگہ کا نام پچی کاری تھا۔ اب دوپہر کے تقریباً 12 بج گئے تھے۔ اس دن عید کے لیے تیاریاں کی جاتی تھیں کیونکہ اگلے دن عید کا آغاز تھا۔ پیلاطس بول اٹھا، لو تمہارا بادشاہ۔
لیکن وہ چلاتے رہے، لے جائیں اسے، لے جائیں، اسے مصلوب کریں۔
پیلاطس نے پوچھا، کیا میں تمہارے بادشاہ کو صلیب پر چڑھاؤں؟ رہنما اماموں نے جواب دیا،
سوائے شاہنشاہ کے ہمارا کوئی بادشاہ نہیں ہے۔
پھر پیلاطس نے عیسیٰ مسیح کو ان کے حوالے کر دیا تاکہ اسے مصلوب کیا جائے۔ یوں عیسیٰ مسیح پکے ارادے سے صلیب کی راہ پر چلتا رہا۔ اسے موت سے بچنے کے کئی موقع تھے۔ اسے معلوم تھا کہ یہودہ اسے دشمن کے حوالے کرے گا۔ وہ یروشلم کو چھوڑ سکتا تھا، لیکن وہ جان بوجھ کر اس باغ میں گیا جو یہودہ جانتا تھا۔ بعد میں بھی وہ بچ سکتا تھا۔ یہودی عدالت عالیہ اور پیلاطس کے سامنے وہ انکار کر سکتا تھا، لیکن اس نے ایسا نہ کیا۔ وہ جانتا تھا کہ مجھے یہ تلخ پیالہ پینا ہی ہے۔ مصیبت میں بھی وہ اچھا چرواہا تھا۔ پکڑے جاتے وقت اس نے اپنے شاگردوں کو پکڑے جانے سے بچایا۔ اس نے پطرس کو تلوار چلانے سے روک کر غلام کا کان ٹھیک کیا۔ اسے رومی گورنر پیلاطس کی بھی فکر تھی۔ وہ اسے بھی سچائی کی راہ پر لانے سے نہ جھجکا۔ رہا یہ سوال، آپ اس وفادار شاہی چرواہے کے سامنے کیا کریں گے؟ کیا آپ اسے یہودی رہنماؤں کی طرح رد کریں گے، یا کیا آپ پیلاطس کی طرح طنز کس کر کہیں گے کہ سچائی کیا ہے؟ یا کیا آپ یہودہ کی طرح ہوں گے؟ وہ شاگرد تو تھا، لیکن وہ استاد سے صرف فائدہ اٹھانا چاہتا تھا۔ خزانچی کے طور پر اس نے بے ایمانی کی، اور جب دیکھا کہ میری بات نہیں بن رہی تو اس نے پیسوں کے لالچ میں اسے دشمن کے حوالے کر دیا۔ لیکن شاید آپ پطرس کی سی سوچ رکھیں گے۔ آپ اپنے آپ کو مسیح کے وزیر سمجھتے ہیں۔ آپ سمجھتے ہیں کہ میں اپنی ہی طاقت سے سب کچھ کروں گا، نجات کا کام بھی۔ میرے دوست، اگر آپ سوچتے ہیں کہ آپ ذرا بھی اپنی نجات خود حاصل کر سکتے ہیں تو آپ سچے شاگرد نہیں بن سکتے۔ ہاں، پطرس سچا شاگرد بن گیا، لیکن بعد میں۔ پہلے اسے ماننا پڑا کہ میں کچھ نہیں کر سکتا۔ اگر میں اپنی طاقت سے کچھ کرنا چاہوں تو سراسر فیل ہو جاؤں گا، اس کا انکار کرنے تک گر جاؤں گا۔ میرے عزیز، نجات پانے کی ایک ہی راستہ ہے، یہ کہ اپنے ہتھیار ڈال کر اپنی جان کو اس کے سپرد کرو۔ یہی مان لو کہ مجھ سے کچھ نہیں ہو سکتا۔ اے عیسیٰ مسیح، تو ہی سب کچھ ہے، تو ہی مجھے آزاد کر سکتا ہے۔ مجھے اپنی بھیڑ بنا دے، مجھے ہری چراگاہوں پر لے جا، ایسی جگہوں پر جہاں چشمے کا تازہ پانی ابلتا رہتا ہے، جہاں دشمن کے روبرو بھی دسترخوان بچھا رہتا ہے۔ مجھے اس تر و تازگی کی اشد ضرورت ہے۔ اے میرے آقا، مجھ میں نجات پانے کی کوئی طاقت نہیں ہے، اس لیے آ،
میری مدد کر. آمین.
یوحنا کی انجیل 18 پہلی آیت سے لے کر 19 باب اور 16 آیت تک. یہ کہہ کر عیسیٰ اپنے شاگردوں کے ساتھ نکلا اور وادی قدرون کو پار کر کے ایک باغ میں داخل ہوا. یہودا جو اسے دشمن کے حوالے کرنے والا تھا وہ بھی اس جگہ سے واقف تھا کیونکہ عیسیٰ وہاں اپنے شاگردوں کے ساتھ جایا کرتا تھا. رہنما اماموں اور فریسیوں نے یہودا کو رومی فوجوں کا دستہ اور بیت المقدس کے کچھ پہرے دار دیے تھے. اب یہ مشالیں لالٹین اور ہتھیار لیے باغ میں پہنچے. عیسیٰ کو معلوم تھا کہ اسے کیا پیش آئے گا, چنانچہ اس نے نکل کر ان سے پوچھا, تم کس کو ڈھونڈ رہے ہو؟ انہوں نے جواب دیا, عیسیٰ ناصری کو. عیسیٰ نے انہیں بتایا, میں ہی ہوں. یہودا جو اسے دشمن کے حوالے کرنا چاہتا تھا وہ بھی ان کے ساتھ کھڑا تھا. جب عیسیٰ نے اعلان کیا میں ہی ہوں تو سب پیچھے ہٹ کر زمین پر گر پڑے. ایک اور بار عیسیٰ نے ان سے سوال کیا, تم کس کو ڈھونڈ رہے ہو؟ انہوں نے جواب دیا, عیسیٰ ناصری کو. اس نے کہا, میں تم کو بتا چکا ہوں کہ میں ہی ہوں. اگر تم مجھے ڈھونڈ رہے ہو تو ان کو جانے دو. یوں اس کی یہ بات پوری ہوئی, میں نے ان میں سے جو تو نے مجھے دیے ہیں ایک کو بھی نہیں کھویا. پطرس کے پاس تلوار تھی, اب اس نے اسے میان سے نکال کر امام اعظم کے غلام کا دہنا کان اڑا دیا. غلام کا نام ملخوس تھا. لیکن عیسیٰ نے پطرس سے کہا, تلوار کو میان میں رکھ, کیا میں وہ پیالہ نہ پیوں جو باپ نے مجھے دیا ہے؟ پھر فوجی دستے, ان کے افسر اور بیت المقدس کے یہودی پہرے داروں نے عیسیٰ کو گرفتار کر کے باندھ لیا. پہلے وہ اسے حنا کے پاس لے گئے. حنا اس سال کے امام اعظم کائفہ کا سسر تھا. کائفہ ہی نے یہودیوں کو یہ مشورہ دیا تھا کہ بہتر یہ ہے کہ ایک ہی آدمی امت کے لیے مر جائے. پطرس کسی اور شاگرد کے ساتھ عیسیٰ مسیح کے پیچھے ہو لیا تھا. یہ دوسرا شاگرد امام اعظم کا جاننے والا تھا, اس لیے وہ عیسیٰ کے ساتھ امام اعظم کے صحن میں داخل ہوا. پطرس باہر دروازے پر کھڑا رہا. پھر امام اعظم کا جاننے والا شاگرد دوبارہ نکل آیا. اس نے گیٹ کی نگرانی کرنے والی عورت سے بات کی تو اسے پطرس کو اپنے ساتھ اندر لے جانے کی اجازت ملی. اس عورت نے پطرس سے پوچھا, تم بھی اس آدمی کے شاگرد ہو کے نہیں؟ اس نے جواب دیا, نہیں, میں نہیں ہوں. ٹھنڈ تھی, اس لیے غلاموں اور پہرے داروں نے لکڑی کے کوئلوں سے آگ جلائی. اب وہ اس کے پاس کھڑے تاپ رہے تھے. پطرس بھی ان کے ساتھ کھڑا تاپ رہا تھا. اتنے میں امام اعظم عیسیٰ کی پوچھ گچھ کر کے اس کے شاگردوں اور تعلیم کے بارے میں تفتیش کرنے لگا. عیسیٰ نے جواب میں کہا, میں نے دنیا میں کھل کر بات کی ہے. میں ہمیشہ یہودی عبادت خانوں اور بیت المقدس میں تعلیم دیتا رہا, وہاں جہاں تمام یہودی جمع ہوا کرتے ہیں. پوشیدگی میں تو میں نے کچھ نہیں کہا. آپ مجھ سے کیوں پوچھ رہے ہیں؟ ان سے دریافت کریں جنہوں نے میری باتیں سنی ہیں. ان کو معلوم ہے کہ میں نے کیا کچھ کہا ہے. اس پر ساتھ کھڑے بیت المقدس کے پہرے داروں میں سے ایک نے عیسیٰ مسیح کے منہ پر تھپڑ مار کر کہا, کیا یہ امام اعظم سے بات کرنے کا طریقہ ہے جب وہ تم سے کچھ پوچھے؟ عیسیٰ نے جواب دیا, اگر میں نے بری بات کی ہے تو ثابت کر, لیکن اگر سچ کہا تو تو نے مجھے کیوں مارا؟ پھر حنا نے عیسیٰ کو بندی ہوئی حالت میں امام اعظم کائفہ کے پاس بھیج دیا. پطرس اب تک آگ کے پاس کھڑا تاپ رہا تھا. इतने में दूसरे उससे पूछने लगे, तुम भी उसके शागिर्द हो के नहीं? लेकिन पतरस ने इनकार किया, नहीं, मैं नहीं हूं। फिर इमाम आजम का एक गुलाम बोल उठा, जो उस आदमी का रिश्तेदार था जिसका कान पतरस ने उड़ा दिया था, क्या मैंने तुमको बाग में उसके साथ नहीं देखा था? पतरस ने एक बार फिर इनकार किया और इनकार करते ही मुर्ग की बांग सुनाई दी। फिर यहूदी ईसा को काइफा से लेकर रोमी गवर्नर के महल बनाम प्रेटोरियम के पास पहुंच गए। अब सुबह हो चुकी थी और चूंकि यहूदी फसा की ईद के खाने में शरीक होना चाहते थे, इसलिए वो महल में दाखिल ना हुए, वरना वो नापाक हो जाते। चुनांचे पिलातुस निकल कर उनके पास आया और पूछा, तुम इस आदमी पर क्या इल्जाम लगा रहे हो? उन्होंने जवाब दिया, अगर ये मुजरिम ना होता तो हम इसे आपके हवाले न करते। पिलातुस ने कहा, फिर इसे ले जाओ और अपनी शरई अदालतों में पेश करो। लेकिन यहूदियों ने एतराज किया, हमें किसी को सजाए मौत देने की इजाजत नहीं। ईसा ने इस तरफ इशारा किया था कि वो किस तरह मरेगा, और अब उसकी ये बात पूरी हुई। तब पिलातुस फिर अपने महल में गया। वहां से उसने ईसा को बुलाया और उससे पूछा, क्या तुम यहूदियों के बादशाह हो? ईसा ने पूछा, क्या आप अपनी तरफ से ये सवाल कर रहे हैं या औरों ने आपको मेरे बारे में बताया है? पिलातुस ने जवाब दिया, क्या मैं यहूदी हूं? तुम्हारी अपनी कौम और रहनुमा इमामों ही ने तुम्हें मेरे हवाले किया है, तुमसे क्या कुछ सरजद हुआ है? ईसा ने कहा, मेरी बादशाही इस दुनिया की नहीं है, अगर वो इस दुनिया की होती तो मेरे खादिम सख्त जिद्दोजहद करते ताकि मुझे यहूदियों के हवाले ना किया जाता, लेकिन ऐसा नहीं है, अब मेरी बादशाही यहां की नहीं है। पिलातुस ने कहा, तो फिर तुम वाकई बादशाह हो? ईसा ने जवाब दिया, आप सही कहते हैं, मैं बादशाह हूं। मैं इसी मकसद के लिए पैदा होकर दुनिया में आया कि सच्चाई की गवाही दूं। जो भी सच्चाई की तरफ से है वो मेरी सुनता है। पिलातुस ने पूछा, सच्चाई क्या है? फिर वो दोबारा निकलकर यहूदियों के पास गया। उसने ऐलान किया, मुझे उसे मुजरिम ठहराने की कोई वजह नहीं मिली, लेकिन तुम्हारी एक रस्म है जिसके मुताबिक मुझे ईद फसा के मौके पर तुम्हारे लिए एक कैदी को रिहा करना है। क्या तुम चाहते हो कि मैं यहूदियों के बादशाह को रिहा कर दूं? लेकिन जवाब में लोग चिल्लाने लगे, नहीं, इसको नहीं, बल्कि बराबा को। बराबा डाकू था। फिर पिलातुस ने ईसा को कोड़े लगवाए। फौजियों ने कांटेदार टहनियों का एक ताज बनाकर उसके सर पर रख दिया। उन्होंने उसे अर्गवानी रंग का लिबास भी पहनाया। फिर उसके सामने आकर वो कहते, ऐ यहूदियों के बादशाह, आदाब, और उसे थप्पड़ मारते थे। एक बार फिर पिलातुस निकल आया और यहूदियों से बात करने लगा, देखो, मैं इसे तुम्हारे पास बाहर ला रहा हूं ताकि तुम जान लो कि मुझे इसे मुजरिम ठहराने की कोई वजह नहीं मिली। फिर ईसा कांटेदार ताज और अर्गवानी रंग का लिबास पहने बाहर आया। पिलातुस ने उनसे कहा, लो, ये है वो आदमी। उसे देखते ही रानुमा इमाम और उनके मुलाजिम चीखने लगे, इसे मसलूब करें, इसे मसलूब करें। पिलातुस ने उनसे कहा, तुम ही इसे ले जाकर मसलूब करो, क्योंकि मुझे इसे मुजरिम ठहराने की कोई वजह नहीं मिली। यहूदियों ने इसरार किया, हमारे पास शरीयत है और इस शरीयत के मुताबिक लाजम है कि वो मारा जाए, क्योंकि इसने अपने आप को अल्लाह का फर्जंद करार दिया है। ये सुनकर पिलातुस मजीद डर गया। दोबारा महल में जाकर ईसा से पूछा, तुम कहां से आए हो? लेकिन ईसा खामोश रहा। पिलातुस ने उससे कहा, अच्छा तुम मेरे साथ बात नहीं करते? क्या तुम्हें मालूम नहीं कि मुझे तुम्हें रिहा करने और मसलूब करने का इख्तियार है?
ईसा ने जवाब दिया, आपको मुझ पर इख्तियार ना होता अगर वो आपको ऊपर से ना दिया गया होता। इस वजह से उस शख्स से ज्यादा संगीन गुनाह हुआ है जिसने मुझे दुश्मन के हवाले कर दिया है। इसके बाद पिलातुस ने उसे आजाद करने की कोशिश की,
लेकिन यहूदी चीख चीख कर कहने लगे, अगर आप इसे रिहा करें तो आप रोमी शाहनशाह कैसर के दोस्त साबित नहीं होंगे। जो भी बादशाह होने का दावा करे वो शाहनशाह की मुखालफत करता है।
इस तरह की बातें सुनकर पिलातुस ईसा को बाहर ले आया। फिर वो जज की कुर्सी पर बैठ गया। उस जगह का नाम पच्चीकारी था, अरामी जबान में वो गबता कहलाती थी। अब दोपहर के तकरीबन 12 बज गए थे। उस दिन ईद के लिए तैयारियां की जाती थीं, क्योंकि अगले दिन ईद का आगाज था। पिलातुस बोल उठा, लो तुम्हारा बादशाह।
लेकिन वो चिल्लाते रहे, ले जाएं इसे, ले जाएं, इसे मसलूब करें।
पिलातुस ने सवाल किया, क्या मैं तुम्हारे बादशाह को सलीब पर चढ़ाऊं? रहनुमा इमामों ने जवाब दिया,
सवाए शाहनशाह के हमारा कोई बादशाह नहीं है।
फिर पिलातुस ने ईसा को उनके हवाले कर दिया ताकि उसे मसलूब किया जाए।